سیدہ جس سے ہو راضی تم اسی سے راضی
ولا قوة إلا بالله العلي العظيم حسبنا الله ونعم الوكيل نعم المولى ونعم النصير الحمد لله الذي ليس لقضائه طاف ولا لعطائه مان ولا قصده سن وسان ثم الصلاة والسلام والتحية والإكرام على أشرف الأنبياء والمرسلين سيدنا ومولانا ومولى الثقلين سيد الكونين جد الحسنين ابی القاسم محمد وعلی اہل بیتہ الطیبین الطاہرین المعصومین المظلومین المنتخبین المنتجبین المیامین اللہم صلی علی البتول الطاہرہ الصدیقۃ المعصومہ التقیۃ النقیہ الرضیۃ المرضیہ الزکیۃ الرشیدہ المظلومۃ المقہورہ المغضوبۃ حقہا الممنوعۃ انسہا المقصورۃ ذلہا المظلوم بعلہا المقتول ولدہا فاطمۃ بنت محمد لعنت اللہ علی اعدائہم اجمعین اما بعد فقد قال اللہ فی کتابہ الحکیم والفرقان المجید اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم من عمل صالحا من ذکر او انثی وهو مؤمن فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبَةً درود پڑھیں محمد اللہ اللہ
صلی اللہ
علیہ وسلم اجازت آپ سے علماء کرام کی محفل ہے بزرگان کی تشریف فرما ہے ایام ایام فاطمیہ ہے اور حضرت زہرا کے فرش عزا پر آنا اور بی بی کا ذکر کرنا خدا کی نعمتوں میں سے شاید سب سے بڑی نعمت ہے جو ہمیں حاصل ہوئی ہے. اس نعمت کا شکر بھی ضروری ہے، قدردانی بھی ضروری ہے. جس آیت کریمہ کی تلاوت کا شرف آپ کی خدمت میں حاصل کیا، وہ آیت کریمہ ایک عمل کو معیار قرار دے رہی ہے اور ایک عمل ایک حالت کے ساتھ ہونا چاہیے. پروردگار عالم قرآن مجید میں ارشاد فرما رہا ہے من عمل صالحا، جو بھی نیک عمل کو انجام دے، جو بھی نیک کام کو صالح عمل کو انجام دے، من ذکر او انثی، فرق نہیں پڑتا کہ وہ مرد ہو یا عورت ہو، لیکن ایک شرط ضروری ہے وہ ہوا مؤمن، کہ جب وہ عمل صالح انجام دے رہا ہے وہ حالت ایمان میں ہو، وہ ایمان کے ساتھ عمل صالح انجام دے. اللہ ایک وعدہ کر رہا ہے اس سے، یعنی اگر تم نے عمل صالح انجام دیا اور حالت ایمان میں عمل صالح انجام دیا تو فرق نہیں پڑتا کہ تم مرد ہو یا عورت. پروردگار تم سے ایک وعدہ کر رہا ہے فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبَةً، پروردگار تمہیں ایک پاکیزہ زندگی عطا کرے گا. یہ اللہ کا قرآن میں وعدہ ہے. اس آیت کا انتخاب اس لیے کیا کہ دیکھیں پروردگار عالم قرآن میں دین اسلام اپنی تعلیمات میں اور شریعت مقدس اور اہل بیت اطہار علیہ السلام اپنی تعلیمات کے اندر اس فرق کو ختم کر رہے ہیں جو فرق ہم نے ایجاد کر دیا ہے. जो फर्क हमारे माशरे ने ईजाद कर लिया है, जो फर्क हमारी सोसाइटी ने खुद से बना लिया है और उसको लाकर इस्लाम पर थोप दिया है, वो क्या फर्क है? वो मर्द और औरत का फर्क है। देखिए, ये हयात की जिंदगी, ये दुनिया, इसको परवरदिगार एतबार नहीं देता, इसे परवरदिगार ज्यादा अहमियत नहीं देता, बल्कि फजीलत, अहमियत, हकीकत उस आखिरत में पता चलेगी। जो आमाल के नतीजे में दुनिया बर्पा होगी वो हकीकी दुनिया है, वो हकीकी मंजिल है, वो हकीकी मकाम है। परवरदिगार कह रहे, देखो वहां पर मर्द और औरत में कोई फर्क नहीं है। वहां पर अगर तुमने अमल सालेह अंजाम दिया, अगर तुम ईमान की हालत में खुदा तक पहुंचे, तो फर्क नहीं पड़ता कि तुम मर्द हो या औरत। मिन ज़कर अव उन्सा, हत्ता और उमूम करते, हत्ता इसको और आम करते, फर्क नहीं पड़ता कि तुम किस रब और नस्ल से हो, किस कौम और कबीले से हो, किस जात और पाक से हो, किस कौम और कबीले से तुम्हारा ताल्लुक है। अल्लाह को इससे सरोकार नहीं है। अल्लाह ने एक मयार दिया है, मन अमिला सालेहन मिन ज़कर अव उन्सा, यानी परवरदिगार ये नहीं देखेगा कि मर्द है या औरत, गोरा है या काला, किस कौम और कबीले से है, किस जात और किस महल्ले में, किस इलाके में, किस जगह पर रहने वाला है, किस तरह का स्टेटस रखने वाला है, किस तरह की जिंदगी गुजारने वाला है। परवरदिगार की दृष्टि ये कुछ भी मयार नहीं है। मयार सिर्फ ये है जो अल्लाह कुरान में बता रहा है, मन अमिला सालिहन मिन ज़कर अव उन्सा वहुवा मुमिन। हम ये समझते हैं कि इस्लाम खातून के मकाम को, एक औरत के मकाम को कम करने के लिए आया है, जिसके लिए कुछ आजाद जहन, बकौल उनके के वो आजाद जहन है, वो लोग मिसाल पेश करते हैं कि इस्लाम औरत को महदूद करने के लिए आया है, इस्लाम औरत के मकाम को कम करने के लिए आया है, इस्लाम औरत पर महदूदियत डालने के लिए आया है। वो मिसाल पेश करते हैं कि मसलन औरत इमाम जमात नहीं हो सकती मर्दों के लिए, औरत मर्जा नहीं बन सकती कि जिसकी लोग तकलीद करें, मसलन एक खातून एक काजी नहीं बन सकती, खातून एक हाकिम शर नहीं बन सकती, यानी इस्लाम खातून को वो मकाम नहीं देता जो मर्दों को मकाम देता है। इस तरह के इश्कालात नौजवानों के जहन में, और आजकल जब सोशल मीडिया का दौर है तो बहुत ज्यादा इस तरह के शुभात, इस तरह के इश्कालात, इस तरह के एतराजात हमारे जवानों के जहन में डाले जाते हैं कि इस्लाम औरत को वो मकाम नहीं देता जो मर्द को मकाम देता है, इस्लाम औरत की उस तरह से इज्जत और एहतराम का कायल नहीं है। और मिसालें क्या लाई जाती है, मिसालें यही लाई जाती है कि औरत मसलन इमाम जमात नहीं बन सकती, इस्लाम का हुक्म है, शरीयत का हुक्म है, मर्दों को इमाम जमात, मर्दों की इमाम जमात खातून नहीं बन सकती, खातून हाकिम शर, खातून काजी, खातून हाकिम वक्त नहीं बन सकती, खातून इमाम वक्त नहीं बन सकती, खातून बहुत सारे ऐसे मनासिब हैं इस्लाम के अंदर जिस पर खातून फायज नहीं हो सकती। तो ये तो इस्लाम खातून के हुकूक को महदूद कर रहा है, औरतों को वो मकाम नहीं दे रहा जो औरत का मकाम है। तो अजीजा ने कहा, अगर ऐसा नहीं है, एक मिसाल के जरिए से आपकी खिदमत में पेश करूं, इस्लाम हर इंसान को वो मकाम और वो मनसब देना चाहता है जिसका वो अहल है। मसलन आप अगर ड्राइविंग लाइसेंस लेने जाए, खैर पाकिस्तान में तो ये सब कानून नहीं होते, अगर किसी बाहर के मुल्क में जाए तो आप देखेंगे कि जब आप ड्राइविंग लाइसेंस हासिल करना चाहते हैं तो वो कुछ चीजें उसकी मुकदमात होती है, इम्तिहान बाद में लिया जाएगा, लिखने वाला इम्तिहान, रिटन इम्तिहान और आपसे प्रैक्टिकल इम्तिहान के गाड़ी चला के देखा, ये सब बाद में लिया जाएगा। सबसे पहले क्या किया जाएगा, पहले कुछ उसके मुकदमात होते हैं कि अगर आपने इन मुकदमात को तय कर लिया तब आपके इम्तिहान की बारी आएगी। उन्हीं मुकदमात में से एक मुकदमा ये है कि आपकी आंखों का चेकअप किया जाता है, आपका आई टेस्ट किया जाता है, आपकी आंखों का, आपकी बीनाई की संजिश की जाती है कि इसकी बीनाई ठीक है या नहीं है, इसकी आंखें देखने की सलाहियत रखती है या नहीं रखती, तवज्जो है या नहीं है। अब अगर देखा, अगर वो पहले इम्तिहान में ही, पहले मुकदमे में ही पास ना हो पाए, अगर उसकी आंख सही नहीं देख पाती हो, तो किसी भी दुनिया का कानून उसे कभी भी ड्राइविंग लाइसेंस साथ ले मेरा नहीं देगा। आप कहें कि ये तो कानूनी खराब है कि जो एक नाबीना के हुकूक को महदूद कर रहा है, एक नाबीना का हक है कि वो गाड़ी चला सके, वो गाड़ी क्यों नहीं चला पा रहा, उसका हक है कि वो गाड़ी चलाए, आप ऐसा कभी भी नहीं कहेंगे। क्यों? क्योंकि जिसने कानून बनाया है वो उस नाबीना की भी सलामती चाहता है और पूरे माशरे की भी सलामती चाहता है, और नाबीना की सलामती और पूरे माशरे की सलामती इसमें है कि उस नाबीना को महदूद किया जाए,
उस नाबीना के हुकूक को महदूद किया जाए। दर हकीकत नाबीना के हुकूक को महदूद नहीं किया जा रहा, दर हकीकत नाबीना को महदूद नहीं किया जा रहा, बल्कि नाबीना को वो मनसब दिया जा रहा है जिसका वो अहल है। इसी तरीके से अगर इस्लाम कह रहा है कि खातून इमाम जमात नहीं हो सकती, एक खातून रहबर नहीं हो सकती, एक खातून अगर मर्जे दीनी नहीं हो सकती, एक खातून अगर हाकिम शर नहीं हो सकती, एक खातून अगर काजी नहीं बन सकती, तो दरअसल ये औरत के मकाम को महदूद नहीं कर रहा, बल्कि औरत को वो मकाम और वो मनसब दे रहा है जिसकी वो अहल है। ये इस्लाम का कमाल है, ये इस्लाम की अजमत है, ये इस्लाम है कि जो औरत को उसका मकाम दे रहा है। कि अल्लाह ने औरत के अंदर वो चीज रखी जो मर्द के अंदर नहीं रखी, वो मोहब्बत, वो उतूफत, वो आतिफा, वो शफकत, वो मेहरबानी, वो तअना, वो ममता कि जो औरत के अंदर परवरदिगार आलम ने रखी किसी मर्द के अंदर नहीं रखी होगी। कि बड़े से बड़ा मर्द हो, बड़े से बड़ा फकीर हो, बड़े से बड़ा हाकिम शर हो, बड़े से बड़ा मर्जी हो, बड़े से बड़ा काजी हो, बड़े से बड़ा कोई भी हो, जब उसे जन्नत चाहिए तो उसे मां के कदमों की धूल की जरूरत होगी। अल्लाह ने, इस्लाम ने, शरीयत ने औरत को वो मकाम दिया जो मर्द को नहीं दिया, जिस तक मर्द सोच भी नहीं सकता पहुंचने का। वो जो शफकत, वो मेहरबानी, वो आतिफा, वो रहम, वो करम मां के दिल में रखा है, औरत के दिल में रखी वो ममता, ये इस्लाम ने मकाम दिया है औरत को, ये इस्लाम ने मकाम दिया है खातून को। इस्लाम, अब आप ये कहेंगे कि वो नाबीना था, वो नाबीना था तो सही है, उसको ड्राइविंग लाइसेंस तो नहीं मिलना चाहिए, लेकिन वो नाबीना क्यों हुआ? इसी तरीके से सही है, औरत को मकाम इमाम जमात, औरत को हाकिम का मकाम, औरत को मसल काजी का मकाम, औरत को मर्जे का मकाम, ये सब मकाम औरत को नहीं मिलने चाहिए। लेकिन औरत को औरत क्यों बनाया? ठीक है, खुदा के अकल के साथ मसाती है, थोड़ी सी इल्मी गुफ्तगू फिर आपके ज़ौक नज़रिया में बात करूंगा कि क्या ये खुदा के अदल के मुसावी है, क्या ये खुदा के अदल से मुनाफात को नहीं रखता कि खुदा किसी को ऐसा मनसब दे रहा है कि वो औरत बन रही है। तो इसका जवाब मैंने पेशा पेश आपकी खिदमत में पेश कर दिया कि परवरदिगार ने औरतों को, परवरदिगार ने खवातीन को कुछ ऐसी नेमात दी है कि जिस मकाम तक कोई मर्द पहुंचने का सोच भी नहीं सकता, और मर्द जिस मकाम तक भी पहुंच जाए उसे एक औरत की जरूरत होगी। वो औरत कभी माँ की शफकत नजर आती है, वो औरत कभी जोजा की नुसरत नजर आती है, वो औरत कभी बेटी का आतिफा और बेटी की मोहब्बत नजर आती है, वो औरत कभी बहन का साथ नजर आता है। यानी मर्द जिस मकाम पर भी पहुंच जाए उसे मां के कदमों की जरूरत है जन्नत तक पहुंचने के लिए। मर्द जिस मकाम पर भी पहुंच जाए उसे दीन की राह में खिदमत करने के लिए अपने ज़ौजा के साथ की जरूरत है। मर्द जिस मकाम पर भी पहुंच जाए उसे बहन जैसी मोहब्बत की जरूरत हुआ करती है। मर्द जिस मकाम पर भी पहुंच जाए उसे बेटी की शफकत की जरूरत हुआ करती है। और ये सब चीजें, यानी अपने बाप के लिए एक बेहतरीन मददगार अगर किसी को देखना है, अपने जोजा के लिए अगर किसी को बेहतरीन मददगार देखना है, अपने बेटों का अगर किसी को बेहतरीन तरबियत करने वाला देखना है, तो वो फातिमा जहरा की तरफ नजर करे जिसे एक कामिल खातून नजर आई थी हजरत जहरा की सूरत में। हजरत जहरा की सूरत में कामिल उसवे हसना नजर आएगा कि जब बाप की नस्बत से फातिमा जहरा को देखा जाए तो बाप है जो कहता हुआ नजर आता है। एक दफा नहीं, दो दफा नहीं, तीन दफा एक ही मजलिस और महफिल में अल्लाह के नबी फरमाते हुए नजर आते हैं, फिदा हा अबूहा, फिदा हा अबूहा, फिदा हा अबूहा। जिस मोहम्मद पर सारी दुनिया कुर्बान हो वो मोहम्मद मुस्तफा कह रहे हैं कि तेरा बाप तुझ पर कुर्बान हो है फातिमा, मेरा बाप तुझ पर कुर्बान हो। अगर अली मुर्तजा की निस्बत से देखा जाए तो फातिमा जहरा का हमसर कौन नजर आता है, फातिमा जहरा जैसा कौन नजर आता है जो कायनात के मुश्किल कुशा के लिए मुश्किल कुशाई करती हुई नजर आए, और अली मुर्तजा को कहना पड़े कि फातिमा सुनो, अली की जबान से सुनो फातिमा कौन है। फातिमा अल्लाह की राह में अली की बेहतरीन मददगार है, अली की बेहतरीन मददगार है अल्लाह की राह में। अगर बच्चों की नस्बत से फातिमा जहरा को देखा जाए तो ऐसे तरबियत कर रही हैं बच्चों की,
कि माँ सारी सारी रात अगर दुआएं कर रही है तो बच्चों को पास बिठाया हुआ है ताकि बच्चे सुने, ताकि बच्चे सीखे, ताकि बच्चों की तरबियत हो, बच्चे सवाल करें और माँ जवाब दे कि अव्वल जार सुम्मत दार, पहले पड़ोसियों का हक है फिर अपनों का हक है। बच्चे अगर मस्जिद से आ रहे हैं तो माँ सवाल कर रही है, बताओ नाना ने क्या सिखाया, बताओ नाना ने क्या पढ़ाया। यानी हर नस्बत से फातिमा ज़हरा एक कामिल खातून नजर आती है, एक उसवे हसना नजर आती है, एक रोल मॉडल और एक आइडियल नजर आती है। इस्लाम है कि जिसने खातून को मकाम दिया है, इस्लाम है जिसने हमें हजरत मरियम का तआरुफ कराया और कुरान कह रहा है इन्नल्लाहा इस्तफाके या मरियमो इन्नल्लाहा इस्तफाके व तख्ता इन्नल्लाहा तख्तरके व इस्तफाके, अल्लाह ने आपको ताहिरा बनाया है, अल्लाह ने आपको पाकीज़ा बनाया है, अल्लाह ने आपका इंतखाब कर लिया है मरियम। वो मकाम नजर आता है जो हजरत आसिया को दिया अल्लाह ने, वो मकाम नजर आता है जो अल्लाह ने हजरत सारा और हजरत हाजरा को दिया, वो मकाम नजर आता है जो मकाम अल्लाह ताला ने जनाब खदीजा सलामुल्लाह अलैहा को दिया, वो मकाम नजर आता है कि जो मकाम इस्लाम ने ज़ैनब कुबरा को दिया कि जब जब हुसैन का नाम आता है वहां पे ज़ैनब का नाम आता है, जहां जहां पर करबला का तज़किरा आता है वहां हुसैन के साथ ज़ैनब का नाम आता है। इस्लाम ने औरत को यह मकाम दिया कि हजरत फातिमा मासूमा की सूरत में हमारे पास वो खातून मौजूद है कि कोई फकीह फकीह नहीं बन सकता, कोई मुज्तहिद मुज्तहिद नहीं बन सकता, कोई आलिम आलिम नहीं बन सकता जब तक फातिमा मासूमा की खिदमत में ना चले जाए, कोई खुमैनी खुमैनी नहीं बन सकता, कोई बहजत बहजत नहीं बन सकता, कोई मरशी नजफी नहीं बन सकता जब तक फातिमा साहब फातिमा मासूमा के दर पे ना चले जाए और झुक कर ना कह दे अस्सलामु अलैकी या बिन्त वलीअल्लाह, अस्सलामु अलैकी या उख्त वलीअल्लाह, अस्सलामु अलैकी या अम्मत वलीअल्लाह, ए वली खुदा की बेटी आपका सलाम हो, ए वली खुदा की बहन आपका सलाम हो, ए वली खुदा की फूफी आपका सलाम हो, ए फातिमा मासूमा आपका सलाम हो। हजरत मासूमा के दर पर एक मुश्तहिद एक मर्जा एक आलिम एक फकीह एक हाकिम आकर झुक कर कहता है या फातिमा तो इश्फई भी फिल जन्ना। ये ज़ियारत इमाम रज़ा ने हमें सिखाई है कि हजरत मासूमा की ज़ियारत इस अंदाज में करो कि जब हजरत मासूमा के दर पर जाओ तो इमाम रज़ा कह रहे हैं कहो या फातिमा तो इश्फई ली फिल जन्ना, ए फातिमा मासूमा, यानी जो इमाम मासूम हो वो फातिमा मासूमा को मासूमा कह रहा है, या फातिमा तो शफई ही फिल जन्नत, जन्नत के जो मकामात है ना उसमें आपकी शिफात की जरूरत है, उस जन्नत में हमारी शिफात कर दीजिए। इमाम कह रहे हैं फातिमा मासूमा के दर पर, शहजादी कुम के दर पर औरत का मकाम, औरत को इस्लाम ने मकाम दिया है। कभी हमें जनाब खदीजा नजर आती है जिसके बारे में रसूल खुदा कह रहे हैं ऐना खदीजा ऐना मिस्तु खदीजा, खदीजा जैसा कौन बन सकता है। जब एक कहने वाली ने कहा कि या रसूल अल्लाह वो तो बुढ़िया थी उसके तो दांत भी नहीं थे, एक सौजा ने कहा कि या रसूल अल्लाह किस पे गिरिया कर रहे हैं, किसको याद कर रहे हैं, किस पर रो रहे हैं, वो तो गुजर गई थी, वो तो बूढ़ी औरत थी, हम तो जवान हैं। लेकिन अल्लाह के रसूल ने कहा खबरदार कभी भी अपना खदीजा कुबरा से मुकाबला न करना, खदीजा ने उस वक्त मेरा साथ दिया जब मुझ मोहम्मद मुस्तफा का साथ देने वाला कोई भी नहीं था। वो खदीजा कुबरा जो जहालत के दौर में, जो अरब के जहालत के दौर में जब बेटियों को जिंदा दरबोर कर दिया जाता था, उस दौर में कि जब हया और इफ्फत का नाम और निशान नहीं था, जनाबे खदीजा का लकब क्या है, ताहिरा। उस दौर में अपनी हया और इफ्फत को बचाने वाली बीवी खदीजा, क्या मकाम दिया है इस्लाम ने औरत को, आप देखें तो सही। इस्लाम ने जो कुछ भी औरत को मकाम दिया है वो इसीलिए मकाम दिया है कि औरत अपने मकाम को अगर पहचान ले, औरत अगर अपने मनसब को पहचान ले, खातून अगर अपने स्टेटस को पहचान ले, तो वो खातून बेहतरीन मर्द तरबियत करके माशरे को दे सकती है और उन मर्दों के जरिए से बेहतरीन माशरा तश्कील पा सकता है। अल्लाह ने घर का महबर और मरकज खातून खाना को करार दिया है,
एक मर्द की अगर तरबियत होगी तो वो घर पे माँ के जरिए से होगी। माँ की गोद वो पहली गोद है जो एक बच्चे की तरबियत करेगी, और माँ की गोद से बच्चे की तरबियत होगी और वो बच्चा और वो फर्द माशरे का एक अच्छा फर्द बन के उस माशरे में तब्दीली लेकर आएगा। जब भी अफराद के जरिए से तब्दीली आई है तो उनके पीछे पीछे घर की खवातीन का हाथ होता है। अगर घर की खवातीन तब्दील हो जाए, खातून की मजलिस अज़ा में मौजूद है, बल्कि खातून जन्नत की मजलिस अज़ा में मौजूद है, बल्कि सैयदतुन निसाए आलमीन मिन अल अव्वलीना इला अल आखिरीन की मजलिस अज़ा में मौजूद है, ये पैगाम लेकर उठे हैं कि इस्लाम ने औरत को मकाम दिया है, और अगर औरत अपना मकाम बनाना चाहती है तो उसे इस्लाम की तालीमात पर अमल करना पड़ेगा। यही उसकी कामयाबी, यही उसकी इज्जत, यही उसकी अजमत की निशानी है। अगर वो अजमत चाहती है, अगर वो रिफ्त चाहती है, अगर वो बुलंदी चाहती है तो इस्लाम के सिवा उसे कहीं इज्जत नहीं मिल सकती। आज माशरा हमें कहाँ लेकर जा रहा है, सोसाइटी हमें कहाँ लेकर जा रही है, हम कहाँ जा रहे हैं? क्यों हमने इस्लाम की अर्जिशों और इस्लाम की उन वैल्यूज को खत्म कर दिया जो इस्लाम ने हमारे लिए मुकर्रर की थी? अगर उन्हीं वैल्यूज के ऊपर दोबारा आ गए, अगर उन्हीं अर्जिशों के ऊपर, उन्हीं तालीमात के ऊपर दोबारा आ गए जो इस्लाम ने हमें दी थी, तो फिर वो खवातीन तरबियत पाएंगी, वो खवातीन वजूद में आएंगी जो इस्लाम का मकसद और इस्लाम का हदफ है। और इस्लाम खदीजे कुबरा जैसी खातून बनाना चाहता है, इस्लाम फातिमा ज़हरा जैसी खातून बनाना चाहता है, इस्लाम ज़ैनब कुबरा जैसी खातून तरबियत करना चाहता है, इस्लाम हजरत फातिमा मासूमा सलामुल्लाह अलैहा जैसी खातून देखना चाहता है। दुरूद पढ़े इन ज़वात मुकद्दसा पे। आप देखेंगे किस अंदाज में इस्लाम ने खातून को अहमियत दी, किस अंदाज में नबियों के सरदार ने अपनी बेटी को अहमियत दी। जरा की एक बेटी को सिर्फ अहमियत नहीं दे रहे, एक बेटी का अदब नहीं कर रहे रसूल खुदा, एक मकाम है उसका जिसका एहतराम किया जा रहा है, वो मकाम इस्मत है, वो एक औरत का मकाम बताना चाह रहे हैं, वो सैयदतुन निसाए आलमीन का मंसब बताना चाह रहे हैं अल्लाह के नबी भी, कि जो कभी फातिमा के एहतराम में खड़े हो रहे हैं और फातिमा की तरफ बढ़ते चले जा रहे हैं, सिर्फ बढ़ते नहीं चले जा रहे हैं बल्कि फातिमा को अपनी मस्नत में जगह दे रहे हैं, सिर्फ जगह नहीं दे रहे बल्कि फातिमा के सर को चूम रहे हैं, सिर्फ माथा नहीं चूम रहे बल्कि फातिमा के हाथों का बोसा दे रहे हैं। ये एक औरत का मकाम बता रहे हैं, ये खातून जन्नत का मकाम पैगंबर अकरम बयान कर रहे हैं। कि जब पैगंबर अकरम तवज्जो हक का तालिब होंगे, पैगंबर अकरम फरमाते हैं जब मेरे बदन में लर्जिश तारी होती थी, जब मेरे बदन में कपकपी तारी होती थी, जब मेरे बदन में ज़ौफ़ तारी होता था, कमजोरी तारी होती थी, तो मैं कहीं और नहीं जाता था, मैं किसी तबीब के पास नहीं जाता था, मैं किसी दवाखाने नहीं जाता था, मैं फातिमा जहरा के दर पर जाता था। जब फातिमा जहरा की पाक चादर मैं अपने ऊपर लेता था और फातिमा अपनी पाक चादर जब मेरे तन पे तानती थी तो खुदा की कसम मोहम्मद मुस्तफा की बीमारियां दूर हो जाती थी। एक दफा जिंदा और जागती हुई सलमान पड़े मोहम्मद एक खातून का क्या मकाम है। जब महफिल जब अंजुमन पूरी हो जाती है, एक दफा अल्लाह के रसूल चादर पे चले जाते हैं, कुछ देर के बाद अली मुर्तजा घर में तशरीफ लाते हैं और पूछते हैं कि कोई अच्छी सी खुशबू महसूस हो रही है मशाश में, क्या आपके बाबा यहाँ पर है? फातिमा ज़हरा बताती है हाँ यहीं पर। कुछ देर के बाद हसन हुसैन आते हैं, वो भी अल्लाह के रसूल की खुशबू को पहचान लेते हैं, यहाँ पर कौन सी अंजुमन सजी हुई है? हज़रत ज़हरा बयान करती है कि वो चादर के नीचे एक अंजुमन है जिसमें मेरे बाबा हैं और मेरे शौहर हैं, जिसमें रसूल खुदा है और अली मुर्तज़ा है, हसन हुसैन भी चादर में चले जाते हैं, हज़रत ज़हरा भी चादर में आ जाती है। जब चादर के चारों तरफ को हज़रत ज़हरा थाम लेती है, उसके बाद अर्श पर अल्लाह से कोई सवाल करता है, मन हाउला, ये लोग कौन हैं?
تو دیکھیں اب اللہ کس انداز میں اس خاندان کا تعارف کرا رہا ہے, اللہ کس انداز میں محمد مصطفیٰ کا تعارف کرا رہا ہے, اللہ کس انداز میں علی مرتضیٰ کا تعارف کرا رہا ہے, اللہ کس انداز میں حسن حسین کا تعارف کرا رہا ہے. اللہ کہہ رہا ہے ہم فاطمہ, ہم فاطمہ یعنی کیا, یعنی دیکھو یہ اگر جدا کر دو تو محمد ہے, ہم فاطمہ یعنی اگر جدا کر دو تو یہ علی ہے, اگر جدا کر دو تو یہ حسن ہے, جدا کر دو تو یہ حسین ہے, لیکن جب انہیں ملا کر دیکھنا چاہو, جب ان پانچوں کو ایک وجود میں دیکھنا چاہو, جب ان پانچ مختلف جسموں کو ایک وجود اور ایک ہستی میں دیکھنا چاہو تو سنو یہ سب کے سب فاطمہ ہے. یعنی اگر محمد کا جمال دیکھنا ہے, اگر علی کا جلال دیکھنا ہے, اگر حسن کا حلم دیکھنا ہے, اگر حسین کی شجاعت دیکھنی ہے, آؤ فاطمہ زہرا کے چہرے کی طرف دیکھو, تمہیں پنجتن کی جلالت بھی نظر آئے گی, 12 اماموں کا جمال بھی نظر آئے گا, 14 معصومین کا کمال بھی نظر آئے گا. ہو فاطمہ تو یہ تعارف کافی ہو گیا ہے, آگے تفصیل آ رہی ہے, آگے توضیح ہے, آگے تفصیل ہے, تعارف قابل ہو گیا. ہم فاطمہ تو یہ سب کے سب فاطمہ ہے, ہم یعنی یہ سب کے سب, یہ پنجتن, یہ پانچ تن جو چادر کے نیچے, ہم فاطمہ تو یہ سب کے سب فاطمہ ہے. ہاں اگر کھولنا چاہتے ہو, ہاں اگر دیکھنا چاہتے ہو, ہاں اگر اور تفصیل کے ساتھ جاننا چاہتے ہو تو سنو, فاطمہ تو وہ ابوہا وبعلہا وبنوہا, فاطمہ ہے ان کے بابا ہے, ان کے شوہر ہے اور ان کے بچے ہیں. درود پڑے محمد علیہ وسلم. یہ ہے حضرت زہرا کا عمل, یہ ہے حضرت زہرا کی عظمت, کہ گھر کی مشکلات ہیں لیکن گھر کی مشکلات کبھی اپنے شوہر کو پتہ نہیں چلتے. یہ عمل صالح ہے حضرت زہرا کا, کہ جس کے لیے اللہ فرما رہا ہے من عمل صالحا من ذکر او انثی, جو بھی عمل صالح انجام دے, فرق نہیں پڑتا کہ وہ علی مرتضیٰ ہو یا فاطمہ الزہرا ہو, فرق نہیں پڑتا کہ وہ سید الشہداء ہو یا زینب کبریٰ ہو, جو عمل صالح انجام دے, فرق نہیں پڑتا کہ وہ مولا علی رضا ہو یا حضرت فاطمہ معصومہ ہو, فرق نہیں پڑتا کہ وہ رسول خدا ہو یا جناب خدیجۃ الکبریٰ ہو, فرق نہیں پڑتا. من عمل صالحا من ذکر او انثی, چاہے وہ مرد ہو چاہے وہ عورت ہو, ایک شخص کے ساتھ وہ ہوا مومن. یہ مومن کیا ہے, تفاسیر بیان کرتی ہے, مومن یعنی دل میں ولایت محمد اور آل محمد موجود ہو چاہیے. من ذکر او انثی, چاہے مرد ہو چاہے خاتون ہو, مومن ہوئی لیکن اس کے دل پہ شعائے نور محمد و آل محمد کا آئی جانی چاہیے. فلم نوحیینہ حیاتاً طیبہ, ہم اسے ایک پاکیزہ زندگی عطا کریں گے, ہم اسے ایک حیات طیبہ عطا کریں گے, کہ وہ ظاہری طور پر تو اس دنیا سے شاید چلے جائے لیکن اس کی کرامات باقی رہے گی, اس کی عزت باقی رہے گی. ظاہری طور پہ تو حضرت زہرا پردہ فرما گئی لیکن ان کی محبت زندہ رہ گئی, ان کی محبت زندہ رہ گئی, ان کی معرفت زندہ رہ گئی, ان کی عظمت, ان کی جلالت, ان کی کرامت زندہ رہ گئی. فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبَةً, ہم انہیں پاکیزہ حیات عطا کریں گے, ہم انہیں پاکیزہ زندگی عطا کریں گے, جو اللہ کی راہ میں اپنی زندگی گزار دے ایمان کی حالت میں. آپ دیکھیں حضرت زہرا کی کرامات کیا ہے, امیر المومنین نے اکتفا گھر میں کھانے کو کچھ نہیں ہے, اور آپ کو معلوم ہے جب گھر میں کھانے کو کچھ نہیں ہوتا تھا, حضرت زہرا امام علی کو خبر نہیں ہونے دیتی تھی. حضرت زہرا امام علی کو ہر طرح سے, جسے کہا جائے کہ آسودہ خاطر رکھتی تھی, ہر طرح سے مشکلات سے بڑی ذمہ رکھتی تھی, کبھی کسی مشکل کی خبر نہیں ہونے دیتی تھی امام علی کو. جب گھر میں کھانے کو کچھ نہیں ہے اور امام علی نے دیکھا تو ایک یہودی کے پاس گئے, گندم خریدنے کے پیسے نہیں ہیں, کہا کچھ گروی رکھوا دو اور گروی رکھوا کر مجھے کچھ قرض دے دو گندم, اور گروی رکھوانے کے لیے بھی کچھ نہیں ہے. گھر میں ایک فاطمہ زہرا کا لباس ہے, وہ لے جا کر اس یہودی کے گھر میں گروی رکھوایا. جب فاطمہ زہرا کا لباس گروی رکھوایا اور کہا کہ یہ رکھو, और मुझे कुछ गंदम दे दो। घर पे गंदम लेकर गए और घर पे अभी रोटियां बनाने में मसरूफ है कि यहूदी की जौजा यहूदी के घर में आकर देखती है कि घर से नूर बरामद हो रहा है और ये नूर ऐसा नूर है जिसने पूरे घर को अपने अतराफ में घेर लिया है। जब देखा कि ये आलम है कि घर में नूर बरामद हो रहा है तो ये खातून गई और अपने जौजा को अपने शोहर को बताया। इस जौजा ने जाके कि घर में एक अजीब सा नूर है, क्या सूरत हाल है, क्या हुआ है। शोहर ने बताया कि अली गंदम कर्ज लेने आए थे, जब अली के पास पैसे नहीं थे, अली ने अपनी जौजा का लिबास लाकर मुझे गिरवी रखवाया है, वो लिबास कमरे में मौजूद है। जब शोहर और जौजा साथ में उस लिबास के करीब पहुंचे तो देखा उस लिबास से नूर बरामद हो रहा है। अपने रिश्तेदारों को बुलाया, रिश्तेदारों अजीजों अकारिब दोस्तों सबको तलब किया और जब सबने ये मौजजा देखा तो तारीख में लिखा है। आला नज़री मुनफरिद मारूफ तारीखदान है, उन्होंने अपनी किताब इस्तेह मदीना में लिखा कि जब लोगों ने देखा कि ये आलम है फातिमा जहरा के लिबास का के रसूल की बेटी के लिबास से नूर बुलंद हो रहा है जो पूरे घर में फैला हुआ है। 80 अफराद थे, 80 अफराद उस वक्त खुदा की बारगाह में सजदे में गिर गए और कहा ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह अलैहि वसल्लम। देखिए बीबी का लिबास इतना बाबरकत है तो उस बीबी की करामत का क्या कहेंगे, उस बीबी की इज्जत का क्या कहेंगे, उस बीबी की रिफ्त का क्या कहेंगे, उस बीबी की बुलंदी का क्या कहेंगे। हमीदुल्ला काशानी एक काशानी आलिम अलीन है ईरान के और वो मशहूर है कि मजलिस अच्छी पढ़ते हैं, खतीब हैं अच्छे अच्छे। अब मुहर्रम जैसे ही शुरू हुआ तो उनकी 5-6 जगहों पे मजलिसें थी, मुख्तलिफ जगहों पे काशानी उनकी मजलिसें थी। पहली मुहर्रम जो गुजरी तो एक औरत ने उनको रोक लिया और कहा ए हबीबुल्लाह तुम्हें हमारे घर पर भी मजलिस पढ़नी है। अब उन्होंने कहा वैसे ही 5-6 मजलिसें हैं, इसके ज़रा मेरे पास वक्त नहीं है। अब चाहा कि औरत नाराज ना हो, बुढ़िया नाराज ना हो, कहा कि एक ऐसा वक्त बता दो कि जिस पर वो खुद ही ना रखे, खुद ही वो मना कर दे। हम भी बातों का ऐसा करते हैं कि एक ऐसी कभी कोई चीज नहीं लेनी होती, रेडी पे गए एक चीज की कीमत पूछी, अब कोई चीज नहीं लेनी तो हम क्या करते हैं, ऐसी कीमत बोलते हैं जिस पर रेडी वाला खुद बोलेगा नहीं मुझे इस कीमत पर नहीं देनी। मतलब 500 की चीज है तो उसको बोलेगा 100 रुपए, वो बोलेगा नहीं नहीं मुझे नहीं देनी, मुझे नहीं बेचनी, तुम जाओ अपने काम से। अब उन्होंने भी यही किया, मेरे साथ हबीबुल्लाह काशानी ने कहा मैं दोपहर को 2 बजे आ सकता हूँ, 2 बजे का वक्त आमतौर पर सोने का वक्त होता है, उस वक्त पे कौन मजलिस सुनेगा, कौन मसाइल सुनेगा। उस औरत ने कहा ये तो बेहतरीन वक्त है, मैं तो यही वक्त रखना चाह रही थी, मुझे तो यही वक्त रखना था, आप मेरे घर पर तशरीफ लाइएगा और मजलिस पढ़िएगा। अब परेशान हो गए कि अब तो मैंने खुद ऑफर की थी, मैंने खुद ये पेशकश पेश की थी, अब तो मुझे जाना पड़ेगा। अब कबूल कर लिया और कबूल करना पड़ा। अब जैसे ही दोपहर के 2 बजे पहला दिन, दूसरा दिन, तीसरा दिन, चौथा दिन, पांचवा दिन, छठा दिन, सातवां दिन, आठवां दिन गुजरा और 8 दिन जाकर उस बुढ़िया के घर में पर्दा लगाते थे और 4-5 खवातीन होती थी और वो जाके 20-25 मिनट की जो मजलिस होती थी 5-7-10 मिनट के मसाइल पढ़ के आ जाया करते थे, मजबूरन जाते थे। जब 90वां दिन आया तो उनका ये शेड्यूल होता था हर साल का कि वो शब आशूरा आपको मालूम है चादरे की रात होती है, बेदारी की रात होती है, जागरा मुस्तहब है, तो वो अपनी सारी मजलिसें सुबह के वक्त रख लेते थे ताकि रात को मुकम्मल तौर पर अज़ादारी कर सकें, मुकम्मल तौर पर इमाम हुसैन की खिदमत कर सकें। तो उन्होंने सबको बोल दिया कि मजलिसें सुबह के वक्त होंगी और उस बुढ़िया को जो छोटी सी मजलिस थी उसको भूलना भूल गए। सारी मजलिसें जो भी बादत जोहर के बाद के वक्त में थी, जोहर के बाद की सारी मजलिसें वो सुबह पढ़ी, उन्होंने जोहर की नमाज पढ़ के अपने घर में इस्तराहत फरमा रहे हैं, सो रहे हैं। 2 बज गए, मजलिस में नहीं पहुंचे, अभी सो ही रहे थे कि एक बीबी खौफ में आई और बीबी खौफ में आकर कहती है ए हबीबुल्लाह वो लोग इंतजार कर रहे हैं, तुम वहां पर नहीं पहुंचे। एक दफा परेशान हाल बाल बिखरे हुए और उठकर जाने लगे तो जाते हुए क्या देखा कि वो बुढ़िया अपने घर से बाहर आ गई है और गली के कोने पर आकर मुस्तरिब है, परेशान हाल है, कुछ समझ नहीं आ रहा अब क्या करें। वो औरत एक गली से दूसरी गली में जा रही है, दूसरी गली से पहली गली में जा रही है और ढूंढ रही है कि कहां पर है वो खतीब। मारिफत देखें, ऐसे ही सिर्फ किस्सा सुनाना मकसद नहीं है, बीबी की मारिफत देखें। बीबी को फातिमा इसलिए कहा जाता है कि बीबी की हकीकत मारिफत से लोगों को दूर रखा गया है। फातिमा का एक मतलब यह है, फातिमा فاطمہ یعنی جیسے دور رکھا گیا. اللہ کو فاطر کیوں کہا جاتا ہے؟ اللہ عدم سے وجود میں لے کر آتا ہے چیز کو, یعنی عدم سے نکالتا ہے, عدم سے دور کرتا ہے اور وجود میں لے کر آتا ہے. اسی لیے اللہ کو کیا کہا جاتا ہے؟ فاطر. فاطمہ کو فاطمہ اس لیے کہا جاتا ہے کہ بی بی کی معرفت سے انسانوں کو دور رکھا گیا ہے, یعنی اس معرفت اس حقیقت تک تو نہیں پہنچ سکتے تھے لیکن کوشش کرتی ہے اپنی حد تک, اپنی استطاعت کے مطابق کوشش کرتی ہے, لیکن وہ حق کے معرفت جو ہے اس تک تو نہیں پہنچ سکتے. بات نکل گئی تو دوسرے معنی بھی سمجھا چلے جائے. امام بیان کرتے ہیں فاطمہ کو فاطمہ اس لیے کہا جاتا ہے کہ بی بی سے ہر قسم سے شر کو دور رکھا گیا ہے. فاطمہ من الشر, ہر قسم سے شر کو, یعنی جو ذات خیر ہی خیر ہو وہ ذات فاطمہ زہرا کی ذات ہے. فاطمہ اگر کسی سے کلام کرے تو وہ بھی خیر ہے, فاطمہ اگر کسی سے منہ موڑ لے تو وہ بھی خیر ہے, فاطمہ اگر کسی کو سلام کرے تو وہ بھی خیر ہے, اور اگر کوئی فاطمہ کو سلام کرے اور فاطمہ سلام کا جواب نہ دے تو وہ بھی خیر ہے. کچھ چیزیں ان کے لیے خیر ہے لیکن وہ ہدایت پا ہی نہیں رہے. فاطمہ اگر کسی سے راضی ہو جائے تو وہ بھی خیر ہے, اگر فاطمہ کسی سے غضبناک ہو کر دنیا سے جائے تو وہ بھی خیر ہی خیر ہے. فاطمہ کی ذات میں خیر کے سوا کچھ نہیں ہے. فاطمہ کی ذات میں, یعنی فاطمہ کی ذات خیر مطلق ہے, بی بی کے لحاظ سے بی بی کی طرف سے خیر ہی خیر ہے. اگر کوئی ہدایت پا جائے, اگر کوئی اس منزل تک پہنچ جائے, بی بی کو فاطمہ اس لیے کہا جاتا ہے کہ بی بی کی معرفت سے انسانوں کو دور رکھا گیا ہے. بی بی کو فاطمہ اس لیے کہا جاتا ہے کہ ہر قسم کے شر سے بی بی کو دور رکھا گیا. بی بی کو فاطمہ اس لیے کہا جاتا ہے, امام فرما رہے ہیں کہ بی بی کے ماننے والوں, بی بی کے چاہنے والوں, بی بی سے محبت کرنے والوں, بی بی سے محبت کرنے والوں کو قیامت کے دن آگ سے دور رکھا جائے گا. آتش جہنم ان کا سر نہیں کرے گی. جو واقعی بی بی کی محبت رکھتا ہوگا, جو بی بی کے نقش قدم پر چلنے کی کوشش کرتا ہوگا, جو بی بی کی اطاعت کرتا ہوگا, جو بی بی کی محبت اور محبت رکھتا ہوگا, جو بی بی کی عشق میں جس کا دل سرشار ہوگا, وہ جب جہنم کے دن میں آتش جہنم سے محفوظ رہے گا. جب جب یہ ذات ہے تو اس ذات کی معرفت کیا ہے آپ دیکھیں. جب مرزا حبیب اللہ کاشانی پہنچتے ہیں اور دیکھتے ہیں وہ عورت پریشان ہے, وہ عورت مضطرب ہے, وہ عورت بہت پریشان ہے, ایک گلی سے دوسری گلی میں جا رہی ہے. جیسے ہی حبیب اللہ کاشانی کو آتے ہوئے دیکھا تو ایک دفعہ خوشحال ہو گئی, ایک دفعہ خوش ہو کر کہا اے مرزا کہاں پر تھے؟ کہا میری آنکھ لگ گئی تھی, میں سو گیا تھا, جیسے ہی میں بیدار ہوا فوراً آیا, مجھے معاف کر دے. وہ عورت کہتی ہے میں نے آپ کو معاف کیا اور میں آپ سے ناراض نہیں ہوں, مشکل صرف یہ ہے مضطرب میں اس لیے ہوں, پریشان میں اس لیے ہوں کہ آج مجلس میں حضرت زہرا آئی ہوئی ہے اور وہ آپ کا انتظار کر رہی ہے. بہت دیر ہو گئی, بی بی بیٹھی ہوئی ہے اور آپ کا انتظار کر رہی ہے. مرزا حبیب اللہ کاشانی ایک دفعہ آنسو بہاتے ہوئے کہتے ہیں اے خدا مجھے معاف کر دے, جو چیز میں خواب میں دیکھ رہا ہوں یہ بڑھیا بیداری میں اسے دیکھ رہی ہے. ایک بڑھیا ہے, ایک ضعیفہ ہے, لیکن وہ بیداری میں فاطمہ زہرا کی زیارت کر رہی ہے. وہ چیز جو حبیب اللہ کاشانی خواب میں دیکھ پا رہے ہیں, زندگی میں ایک دفعہ دیکھ پا رہے ہیں, سالوں میں ایک دفعہ دیکھ پا رہے ہیں, اس بڑھیا کی معرفت دیکھیں, اس بڑھیا کی دل کی پاکیزگی دیکھیں کہ یہ بڑھیا روزانہ اس منظر کو دیکھ رہی ہے. یہ دیکھیں ہدایت کا دروازہ ہے. ابھی بھی 80 یہودی ایک ساتھ مسلمان ہو رہے ہیں صرف فاطمہ زہرا کا لباس دیکھ کر. یا میں فاطمیہ, یہ بی بی کا فضل و کرم نہیں ہے, یہ بی بی کی ہدایت کا دروازہ نہیں ہے جو بی بی نے آج ہمارے لیے کھول دیا ہے. جو محفل کے انتظامات کرتے رہے ہیں بچپن سے ہمیں دیکھتے آئے ہیں, نثار بھائی اور دوسرے دوست, یہ بتائیں گے پہلے کہاں ہوتا تھا ایسا. بی بی کی ایک شہادت منائی جاتی کہ ہمارے یہاں پہ 14-13 جمال الاول سیدوں اور مہاجروں کے یہاں پہ 3 جمال ثانی, اس کے علاوہ کہاں مجلس ہوتی تھی. آج بی بی نے دوبارہ سے ہدایت کا دروازہ کھول دیا. فاطمہ زہرا نے اپنے گریے کے ذریعے سے ہدایت کا راستہ کھولا, رو رو کر ہدایت کا راستہ کھولا. دیکھو فاطمہ کیوں رو رہی ہے, صرف باپ کی جدائی میں نہیں رو رہی, کچھ ہوا ہے جو فاطمہ رو رہی ہے, کچھ ہوا ہے جو فاطمہ گریا کر رہی ہے, کچھ ہوا ہے جو فاطمہ زہرا آنسو بہا رہی ہے, کچھ ہوا ہے جو فاطمہ زہرا گھر سے نکل کر مسجد میں جا رہی ہے, کچھ ہوا ہے نا.
جو فاطمہ زہرا وصیت کر رہی ہے کہ مجھے رات میں دفنانا، مجھے رات میں کفن دینا، کفنی فی اللیل ودفنی فی اللیل وسلتنی فی اللیل، میری نماز جنازہ رات میں پڑھنا، وحنتنی فی اللیل، مجھے رات میں بلوت دینا، مجھے رات میں کفن دینا، مجھے رات میں دفن کرنا، کیوں؟ کچھ ہوا ہے؟ یہ فاطمہ زہرا نے ہدایت کا دروازہ کھول دیا، آج ایام فاطمیہ کے ذریعے سے ہدایت کا دروازہ کھل گیا، لیکن اس طریقے سے فاطمہ زہرا کی محبت اور مودت لوگوں کے دلوں میں ڈالے کہ لوگ ہم سے قریب آ سکے، یہ ایام فاطمیہ ہم سے سوال ہوگا، اگر ایک شخص کو بھی ہم نے ان کے ذریعے سے دور کیا اہل بیت کی راہ سے، ہماری گفتگو سے، ہماری رفتار سے، ہماری گفتار سے، ہمارے مناروں سے، ہمارے شعار سے، اگر کوئی اہل بیت کے در سے دور ہو گیا تو ہم سے سوال ہوگا، کوئی ضرورت نہیں ہے اس طرح کے کام کرنے کی، بی بی کا نام کافی ہے ہدایت کے لیے، جب وہ بی بی کے در پر آ جائے گا پھر خود وہ اس معرفت تک پہنچ جائے گا، جب وہ بی بی کے مسائل سنے گا، بی بی کی مظلومیت سنے گا تو وہ خود سوال کرے گا کہ بی بی پر ظلم ڈھانے والے کون تھے، کوئی ضرورت نہیں ہے نام لینے کی، اپنے بچوں کی تربیت کرنی ہے، اپنے بچوں کو سکھانا ہے، لیکن کھلے عام معاشرے کے اندر بی بی خطبہ فطر میں کیا فرما رہی ہے، جعل اللہ امامتنا امانت للفرقہ، اللہ نے ہماری امامت کو کیوں رکھا، سنو، اللہ نے ہماری امامت کو اس لیے رکھا تاکہ امت میں تفرقے کو ختم کیا جا سکے، امت میں اختلاف کو ختم کیا جا سکے، بس آخری میسج پہلی مجلس کا لے کر اٹھیے، اگر چاہتے ہیں کہ حضرت زہرا کا دل خوش ہو سکے، اگر چاہتے ہیں کہ ایام فاطمیہ میں حضرت زہرا کے لیے کچھ کریں، اگر چاہتے ہیں کہ حضرت زہرا آپ سے راضی ہو اور وہ مظلومہ بی بی جس نے بہت ظلم سہے ہیں وہ آپ سے خوش ہو جائے، تو ایک وعدہ کر کے فرش عزا سے اٹھے، ایک عہد کر کے بی بی سے اٹھے، میں خدا کی قسم کھا کر کہہ رہا ہوں کہ بی بی کا دل جتنا اس چیز سے خوشحال ہوگا کسی چیز سے خوشحال نہیں ہوگا، مومنوں کے درمیان جو ٹوٹے ہوئے رابطے ہیں اسے جوڑ دو، قرآن فرما رہا ہے، قرآن کی صریح آیت ہے، واقتصموا بحبل اللہ جميعا ولا تفرقوا، اللہ کی رسی کو یعنی ولایت علی بن ابی طالب کو مضبوطی سے تھام لو اور تفرقے میں مت پڑو، انما المؤمنون اخوة فاصلحوا بین اخویکم، مومنین علی ولی اللہ کہنے والے چاہے وہ کسی بھی تنظیم سے ہو، چاہے وہ کوئی بھی سوچ رکھنے والے ہوں، چاہے وہ جیسا بھی عمل کرنے والے ہوں، پوری ذمہ داری سے کہہ رہا ہوں، مومن چاہے وہ اس کا عمل اس معیار پہ نہ ہو جس معیار پہ ہونا چاہیے، جس معیار پہ بی بی دیکھنا چاہتی ہے اس کا عمل اس معیار پہ نہیں ہے، لیکن پھر بھی وہ مومن ہے، پھر بھی وہ ایمان کے ایک درجے پر فائز ہے، انما المؤمنون اخوة، مومنین آپس میں بھائی بھائی ہیں، اگر کبھی کبھی روٹ جائے نا، اگر کوئی کبھی ایک دوسرے سے جدا ہو جائے تو قرآن کیا کہہ رہا ہے، فصلحوا بین اخویکم، اپنے بھائیوں کے درمیان صلح کرواؤ، وہ کام مت کرو جو ہم بعض اوقات کرتے ہیں کہ جڑے ہوئے ٹوٹے ہوئے پر، آپس میں جدا ہوئے پر، آپس میں لڑائی ہو گئی، کچھ بھی ہو گیا، اختلافات ہو گئے، اس پر اور آگ مت ڈالو، اس پر ماچس مت جلاؤ، اس پر تیل مت ڈالو، انہیں آپس میں جوڑو، ان کا رابطہ آپس میں بحال کراؤ، خدا کی قسم اگر کسی نے اپنے روٹھے ہوئے رشتے دار کو بنا لیا، اپنے روٹھے ہوئے دوست کو بنا لیا، کم از کم جس کا دل ٹوٹا ہوا ہے اس کو بنا لیا، کسی مظلوم کی فریاد رسی کر لی، کسی مظلوم کی مدد کر لی، کسی بیوی کی محبت میں، بیوی کی مودت میں کسی غریب مومن کی مدد کر دی، کسی روٹے ہوئے، کسی دل ٹوٹے ہوئے کو اگر سہارا دے دیا، خدا کی قسم کھا کر کہہ رہا ہوں، ممبر کی عظمت کی گواہ بنا کر کہہ رہا ہوں کہ فاطمہ کا دل اتنا خوشحال ہوا جتنا شاید کسی چیز سے خوشحال،
نعرہ حیدری،
بس بی بی نے بہت ستم اٹھایا، بی بی نے بہت ظلم اٹھا لیا، بی بی کی ساری زندگی ظلم اٹھاتے اٹھاتے اٹھاتے، بی بی نے مدینے میں ظلم اٹھایا، بی بی گریہ فرما رہے ہیں، علی سے دیکھا کر گیا، اے فاطمہ کیوں گریہ کر رہے ہیں، میرے مولا کہتے ہیں، میری بی بی کہتے ہیں، اے علی خدا کی قسم اپنی ٹوٹی پسلیوں پر گریہ نہیں کر رہی، اے علی اپنے محسن پر گریہ نہیں کر رہی، اے علی اپنی مصیبتوں پر، اپنے بابا کی جدائی پر گریہ نہیں کر رہی، اے علی اگر گریہ کر رہی ہوں تو اس بات پہ گریہ کر رہی ہوں کہ میرے بعد اے علی آپ کا کیا ہوگا، اے علی میرے بعد آپ کا کون والی اور وارث ہوگا،
بس کل شب شہادت ہے, تفصیل سے آپ کی خدمت مسائل پیش کروں گا, آج صرف اشارہ کر کے گزر رہا ہوں. آزادہ فاطمہ زہرا پر بہت مصیبتیں آئی ہیں, کبھی بی بی نے مدینے میں مصیبتیں دیکھی, کبھی بی بی نے اپنے بابا کی جدائی کی مصیبت دیکھی تو بابا کی جدائی کے بعد لوگوں نے علی کو چھوڑ دیا, وہ مصیبتیں دیکھی بی بی نے. کبھی بی بی نے وہ مصیبت جو دیکھی نا کہ جب مدینے میں بی بی کے بڑے لال حسن کا تابوت اٹھا اور وہ تابوت جب گھر سے نکلا تو گھر سے واپس آ رہا, واپس گھر میں پلٹ کر آیا. فاطمہ پر وہ مصیبت بھی تو بہت سخت تھی نا کہ جب ان کا بیٹا اپنے جگر کے ٹکڑے نکال رہا ہے, وہ مصیبت بھی تو سخت تھی نا کہ جب 28 رجب کو ان کا بیٹا ان کی قبر پر ودا کہنے آ رہا ہے, ماں میں رخصت چاہتا ہوں, ماں میں خدا حافظ کرنے آیا ہوں. فاطمہ نے وہ بھی مصیبتیں دیکھی, فاطمہ نے کربلا کی مصیبتیں بھی دیکھی, فاطمہ نے وہ مصیبت بھی دیکھی کہ حسین 6 مہینے کے اصغر کے لیے پانی کا سوال کر رہا ہے, فاطمہ نے وہ مصیبت بھی دیکھی کہ جب حسین اکبر کے لاشے کو اٹھانے جا رہے ہیں اور حسین سے چلا نہیں جا رہا. بی بی نے وہ مصیبت تو دیکھی نا کہ جب عباس کے شانے حسین اٹھا اٹھا کر لا رہے ہیں. بی بی نے کربلا کی مصیبتیں بھی دیکھی, بی بی نے کوفہ اور شام کی مصیبتیں بھی دیکھی. فاطمہ زہرا کبھی مصیبتیں اٹھاتے اٹھاتے خراسان پہنچ گئی اپنے 8ویں فرزند علی رضا کے جنازے میں, کبھی بی بی کو قاسمین جانا پڑا ٹوٹی پسلیوں کے ساتھ, کبھی بی بی کو سامنا جانا پڑا اپنی ٹوٹی پسلیوں کے ساتھ. اور بی بی کی مصیبتیں میں پڑھتا آ رہا ہوں تو یہ مصیبت بھی سنتے چلیے, بی بی کی مصیبت ایک دفعہ تازہ ہو گئی ہوگی, بی بی کا غم ایک دفعہ تازہ ہو گیا ہوگا. جب ہمارے دور میں 8 شوال کو بی بی کا روزہ ایک دفعہ پھر منعقد کر دیا گیا ہوگا, فاطمہ کا غم تازہ ہو گیا ہوگا نا. خدا ان پر لعنت کرے اور وہ دن مہیا کرے کہ ہم جنت البقیع میں جا کر بی بی کا غم کر سکیں. بی بی کا غم ایک دفعہ تازہ ہوا ہوگا, بی بی کا دل ایک دفعہ دوبارہ سے کٹ گیا ہوگا, بی بی کے جگر پر ایک دفعہ دوبارہ زخم آیا ہوگا. جب بی بی کو پتا چلا ہوگا کہ کوئٹہ میں بی بی کے ماننے والوں, بی بی کے چاہنے والوں, بی بی سے محبت رکھنے والوں, بی بی سے محبت کرنے والوں کو بی بی کی محبت کے جرم میں گلے کاٹ کاٹ کر ذبح کیا گیا. بی بی کا غم اتنا تازہ ہو گیا ہوگا جب بی بی نے اپنی آنکھوں سے دیکھا ہوگا کہ ان مزدوروں کو جو بی بی کی محبت رکھتے ہیں, جو بی بی کی محبت رکھتے ہیں, ان کے ہاتھ کاٹے جا رہے ہیں, ان کے پیر کاٹے جا رہے ہیں, ان کی گردنیں کاٹی جا رہی ہیں, ان کی ماؤں بہنوں کو دکھایا جا رہا ہے. ان کی ماؤں بہنیں جب دیکھ رہی ہیں, ان کی مائیں بہنیں جب سردیوں میں 5 دن تک بیٹھی نہیں اپنے جنازوں کو لے کر, تو فاطمہ زہرا پر کیا مصیبتیں گزری ہوں گی. عزاداروں, فاطمہ زہرا آج بھی اپنے بچوں کو رو رہی ہے, فاطمہ زہرا آج بھی اپنے پرزندوں کو رو رہی ہے, وہ فاطمہ جس پر بابا کے بعد بہت مصیبتیں آئی. عزاداروں, کیا کیا مصیبتیں آئی. بی بی سچ کہتی ہے نا, بی بی سے تو جھوٹ کا شائبہ بھی نہیں ہے, مبالغے کا شائبہ بھی نہیں ہے. جب بی بی قبر رسول پر آ کر کہہ رہی ہے سبت علیہ مساق اللہ سبت علیہ مصر اللیالی, تو واقعی بی بی پر اتنی مصیبتیں آئی کہ اگر راشد دنوں پر آتی تو تاریخ راتوں میں تبدیل ہو جاتے. اور یہی ہوا
فاطمہ
دیکھیں فاطمہ کچھ دن کی مہمان رہ گئی ہے، کچھ دن بعد فاطمہ اذیت نہیں کرے گی۔ عزاداروں یہی ہوا، فاطمہ روتے روتے بے ہوش ہو جاتی۔ بس آخری جملہ سنیں، فاطمہ نے جو رسول کا پیراہن دیکھا، فاطمہ نے جو رسول کا کرتا دیکھا، ایک دفعہ رسول کے کرتے پہ اپنے سر کو رکھا، رسول کے کرتے پہ سر کو رکھ کر ایک دفعہ بابا سے گریا کرنا شروع کیا، بابا مجھ پر بہت مصیبتیں آئیں، بابا میرے علی کا ساتھ چھوڑ دیا، بابا میرا در جلایا گیا، بابا میرا محسن شہید ہو گیا۔ گریا کرتے کرتے، آنسو بہاتے بہاتے، روتے 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 ایک دفعہ فاطمہ بے ہوش ہو گئی۔ عزاداروں یہی حق ہے نا، ایک باپ پر تو بیٹی ایسے ہی گریا کرتی ہے کہ جب باپ کی کوئی نشانی ملے تو بیٹی گریا کرتے کرتے بے ہوش ہو جاتی ہے۔ سوچے شام کے زندان میں اس بیٹی کا کیا ہوا ہوگا جب بیٹی کے پاس باپ کا کرتا نہیں آیا بلکہ باپ کا کٹا ہوا سر سکینہ کے پاس آیا۔ سکینہ